क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल कीजिए सारे घर का फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा सोडी फर्नीचर तो 3 साल ले नो ब्याज।
142 कैनेडी रोड, ब्रैम्पटन, 9058747171।
कैनेडियन स्पोर्ट्स एंड रिक्रिएशन मार्केटिंग की जानिब से पेशे खिदमत है फंटास्टिक फैमिली फन फेस्टिवल, एक बार फिर आ रहा है आपके शहर ब्रैम्पटन में, और साथ ला रहा है तरह तरह के चटखारेदार खाने, बच्चों के खेल, झूले, मुकाबले, लाइव शोज, ओपन एयर बाजार, शायकी ने क्रिकेट के लिए अजीम शान क्रिकेट टूर्नामेंट और बहुत कुछ। जबरदस्त तफरी और दाखिला बिल्कुल मुफ्त ऑन August 26, 27 and 28 at CAA Center, ब्रैम्पटन। मजीद मालूमात और फ्री रजिस्ट्रेशन के लिए विजिट करें fantasticfest.com।
जी सामान नाजरीन, वेलकम बैक अगेन। एंड एक कलाम है सलमान अमजद अमानत अली खान साहब की आवाज में, ये समाप्त फरमाइए और उसके फौरी बाद हमारी डिस्कशन शुरू होने वाली है।
शाम दबाजार आबिद बीमार, शाम दबाजार ते है आबिद बीमार, पत्थरां दिवस दी बारिश, पत्थरां दिवस दी बारिश, जंजीरां विच लाचारे शां, छेती कोशिश करदार मुहारी, छेती टूरण दी कोशिश करदार
सोन वाली
दिन जिंदगी देखी दिन जिंदगी देखी जिंदान विच गुजारे लंगना बीबियां ने वाला चनू लुका के लंगना बीबियां ने वेखण ले वेखण ले तमाशा हर शाम बेकरारे शाम रोवांगी वीर रज के मातम भी मैं करांगी रोवांगी वीर रज के मातम भी मैं करांगी मजलस पड़ेगा आबिद मजलस पड़ेगा आबिद ज़ैनब नू इंतजारे शाम दजलात कत्ल हो गए मुस्लिम दे दो शदादे दजलात कत्ल हो गए मुस्लिम दे दो शदादे तो खा गई हने दो खा गई हनेरी दो छोड़ गई कतारे शाम भी
टांडा अगला पड़ा कैनेडा कैनेडा विच खालिस्तान रेफरेंडम दीआं वोटां दा पहला सेंटर 18 सितंबर दिन ऐतवार नूं टोरंटो विच लगेगा वोटिंग सेंटर दी लोकेशन जानने लई जां होर जानकारी लैण लई संपर्क करो 437-423-2669 जां 437-423-2666
नेशनल कबड्डी फेडरेशन ऑफ ओंटारियो बड़े मान नाल पेश करदे ने 29वां कनाडा कबड्डी कप 2022 शनिवार 6 अगस्त नूं हैमिल्टन दे फर्स्ट ओंटारियो सेंटर विखे भाग ले रहीआं टीमां पाकिस्तान इंडिया इंग्लैंड यूएसए कनाडा ईस्ट अते कनाडा वेस्ट जानकारी लई कॉल करो हरमन चाहल 416-648-5050 जां सुखविंदर मान 416-617-2405 29वां कनाडा कबड्डी कप 2022
ਭਾਈ ਸਸਤਾ ਲਾ ਲਾ, ਇੰਜ ਕਰ ਤੂੰ 6 ਦੀ ਬਜਾਏ 5 ਲੈ ਲਾ।
ਓਹੋ ਸਰਲਾ ਭੈਣ ਜੀ, ਕੈਨੇਡਾ ਆ ਗਏ ਤੁਸੀਂ, ਇੱਥੇ ਸਬਜ਼ੀਆਂ ਪਿੱਛੇ ਬਾਰਗੇਨ ਕਰਨ ਦੀ ਲੋੜ ਨਹੀਂ, ਕਿਉਂਕਿ ਏਸ਼ੀਅਨ ਫੂਡ ਸੈਂਟਰ ਤੇ ਵਧੀਆ ਫਰੈਸ਼ ਗਰੋਸਰੀ, ਫਰੂਟਸ, ਦਾਲਾਂ, ਸਬਜ਼ੀਆਂ ਸਭ ਕੁਝ ਬਹੁਤ ਘੱਟ ਕੀਮਤ ਵਿੱਚ ਮਿਲਦਾ।
ਇਹ ਹੈ ਜੀ ਏਸ਼ੀਅਨ ਫੂਡ ਸੈਂਟਰ, ਇੰਡੋ ਕੈਨੇਡੀਅਨ ਗਰੋਸਰੀਜ਼, ਫਲ ਫਰੂਟ, ਦਾਲਾਂ, ਸਬਜ਼ੀਆਂ ਦੀ ਵਨ ਸਟਾਪ ਸ਼ਾਪ। ਨਾਲੇ ਸਾਡੇ ਕੋਲ ਇੰਡੀਆ ਵਾਲੇ ਭਾਂਡੇ, ਪਲੇਟਾਂ, ਬਾਟੀਆਂ ਸਭ ਕੁਝ ਮਿਲਦਾ। ਸਾਡੀ ਸਾਰੀਆਂ ਹੀ ਲੋਕੇਸ਼ਨਸ ਤੇ ਸੋਹਣੀਆਂ ਸੋਹਣੀਆਂ ਰੱਖੜੀਆਂ ਦੀ ਬੇਸ਼ੁਮਾਰ ਵੈਰਾਇਟੀ ਵੀ ਹੈ। ਏਸ਼ੀਅਨ ਫੂਡ ਸੈਂਟਰ ਦੀਆਂ ਓਨਟੈਰੀਓ ਵਿੱਚ 9 ਲੋਕੇਸ਼ਨਸ ਵਿੱਚੋਂ ਜਿੱਥੇ ਮਰਜ਼ੀ ਆ ਜਾਓ।
ਸ਼ਿਰਾਜ ਸ਼ਫੀਕ, ਜਿਨਕੇ ਪਾਸ ਹੈ ਮਿਲੀਅਨਸ ਆਫ ਡਾਲਰਸ ਕੇ ਪ੍ਰਾਈਵੇਟ ਫੰਡਸ। ਲਾਸਟ ਮਿਨਟ ਕਲੋਜ਼ਿੰਗਸ ਹੋ ਯਾ ਡਿਫਿਕਲਟੀਜ਼, ਸਭੀ ਕੇ ਲਿਏ ਸ਼ਿਰਾਜ ਸ਼ਫੀਕ। 416-502-8000, ਲਾਇਸੈਂਸ ਨੰਬਰ 10845, ਇੰਡੀਪੈਂਡੈਂਟਲੀ ਓਨਡ ਐਂਡ ਆਪਰੇਟਡ।
ਅਕਾਲ 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 ਮੋਰਗੇਜਸ।
आयशा, ये तुम क्या सर पकड़ कर बैठी हो?
घर में मेहमान आ रहे हैं और मुझे 10 जगहों पर जाना पड़ेगा ग्रोसरी के लिए।
10 जगह क्यों, एक ही जगह है, फातिमा ग्रोसर्स।
फातिमा ग्रोसर्स?
जी हाँ, फातिमा ग्रोसर्स, मसाले, ताज़ा सब्जियाँ, फल, हलाल गोश्त, मैरिनेटेड मीट आइटम्स और स्पेशल बीफ स्टेक्स भी। ग्रोसरी का सारा सामान साजो आवाज के रेफरेंस पर स्पेशल डिस्काउंट भी। मैकलॉगलन और ब्रिस्टल के इंटरसेक्शन पर न्यू फातिमा ग्रोसर्स, 512 ब्रिस्टल रोड, वेस्ट ऑफ मिसिसागा। 9058487000। फातिमा ग्रोसर्स, सबसे जबरदस्त।
Village Taste, Ontario का सबसे बड़ा पाकिस्तानी बफे, 40 से ज्यादा आइटम्स के साथ। एंजॉय करें हमारे डिलीशियस मेन्यू को। कढ़ाई, करीज, बारबेक्यू, बारबेक्यू प्लेटर, रोल्स एंड मच मच मोर। और अब डेली डिनर बफे और वीकेंड ब्रंच बफे भी। पार्टी रूम्स या कैटरिंग सर्विसेज के लिए कॉल 9052323663, 6477744888। Village Taste।
ਚਲੋ ਚਲੀਏ ਤਾਜ਼ੀਆਂ ਸਬਜ਼ੀਆਂ ਲੈਣ ਆਪਣੇ ਫਾਰਮ ਕੈਲੇਡਨ ਸਬਜ਼ੀ ਫਾਰਮ ਤੇ। ਅੱਜ ਹੀ ਆਓ ਤੇ ਖਰੀਦੋ ਸਪੈਸ਼ਲ ਡਿਸਕਾਊਂਟ ਤੇ ਤਾਜ਼ੇ ਚੱਪਣ ਕੱਦੂ, ਘੀਆ, ਸਾਗ, ਪਾਲਕ, ਮੇਥੀ, ਧਨੀਆ, ਟਮਾਟਰ, ਪਿਆਜ, ਹਰੀ ਮਿਰਚ, ਬੈਂਗਣ, ਆਲੂ, ਗਾਜਰ ਤੇ ਹੋਰ ਦੂਸਰੀਆਂ ਸਬਜ਼ੀਆਂ ਤੇ ਫਲ ਵੀ। ਇੱਥੇ ਸਬਜ਼ੀਆਂ ਤੇ ਫਲਾਂ ਦੇ ਬੂਟੇ, ਖਾਦ, ਗਾਰਡਨਿੰਗ ਦਾ ਸਮਾਨ, ਪੋਟਸ, ਇੰਡੀਅਨ ਤੰਦੂਰ ਅਤੇ ਇੰਡੀਅਨ ਬਾਈਸਾਈਕਲ ਵੀ ਮੌਜੂਦ ਹੈ। ਹੋਰ ਜਾਣਕਾਰੀ ਲਈ ਵਿਜ਼ਿਟ ਕਰੋ ਕੈਲੇਡਨ ਸਬਜ਼ੀ ਫਾਰਮ, 12050 ਏਅਰਪੋਰਟ ਰੋਡ, ਜਾਂ ਫਿਰ ਕੰਟੈਕਟ ਕਰੋ 905-965-3633। That's 905-965-3633।
अगर हो आप अपने फाइनेंशियल फ्यूचर से परेशान तो कॉल करें मुझे, मेरे मेहरबान बना करके दूंगा आपको ऐसा प्लान कि आपकी फाइनेंशियल प्लानिंग हो जाएगी आसान। मसला हो चाहे आपकी मॉर्गेज उतारने का, बच्चों की एजुकेशन का या आपकी अपनी रिटायरमेंट का, मेरे पास हैं अवेलेबल ऐसे प्लान जो मेक श्योर करते हैं कि आपको मिले अच्छी बचत, लोएस्ट रेट्स, क्योंकि मैं डील करता हूँ तमाम की तमाम इंश्योरेंस कंपनी के साथ। फायदा उठाइए कॉल करके मेरे लंबे एक्सपीरियंस का एट 905-607-5000। मैं हूँ फजल वदूद फ्रॉम इंश्योर प्रो फाइनेंशियल सर्विसेज। सी यू सून।
ट्रक का घूमता पहिया कनाडा की मईशत की तरक्की का जामिन। आपका ट्रक सड़कों पर राज करे और कनाडा की मईशत तरक्की की राह पर गामजन रहे। ट्रक मैनुअल या फिर ऑटोमेटिक, ट्रक की बेहतरीन सर्विस के लिए क्विक ट्रक ल्यूब थ्रू आउट ओंटारियो, नो अपॉइंटमेंट नीडेड, ड्राइव थ्रू फैसिलिटी, वन स्टॉप शॉप। अब तीसरी लोकेशन एग्जिट 579 फ्रॉम हाईवे 401 इन नैपनी। क्विक ट्रक ल्यूब 519-622-0660, quicktrucklube.com।
السلام علیکم ورحمۃ اللہ وبرکاتہ، ہمارے فارم مظفر۔ میں بہت زیادہ ٹائم نہیں لوں گی، ہم پروگرام میں اپنے مہمانوں کو انٹروڈیوس کرتے ہیں۔ آج فرائیڈے کا دن ہے اور وی وش یو آل دا بیسٹ فار دا بیسٹ ویکینڈ۔ آج کے پروگرام میں وی آر تھینک فل۔ سب سے پہلے میں اپنی ٹیم کی بہت شکر گزار ہوں، اپنے ایسوسیٹس کی ہم بہت شکر گزار ہیں، جن کی توجہ سے اور جن کی محنت سے یہ پروگرام پایا تکمیل کو پہنچ پایا۔ آپ شامل ہونا چاہتے ہیں تو آپ ضرور اس پروگرام میں شامل کیجئے گا۔ بعض اوقات ہم اپنی دیواروں کے اندر ہی دیکھتے رہ جاتے ہیں، جس کے لیے کہاوت ہے کنویں کے مینڈک ہو جایا کرتے ہیں۔ بعض اوقات دیوار سے باہر کے حالات جو ہیں وہ کنویں کے اندر بھی اثر انداز ہوا ضرور کرتے ہیں۔ یہاں میں ذکر کروں گی کہ آج جیو پالیٹکس کو ڈسکس کرتے ہوئے یہ جیو پالیٹکس کس کس کو کس طرح سے متاثر کرے گی اس کا ذکر کرتے ہوئے ہم آگے چلیں گے. ہم بہت شکر گزار ہیں, سب سے پہلے ہم اپنی ٹیم کے بہت شکر گزار ہیں کہ اگر ٹیم ایک جگہ پہ نہیں ہوگی تو ہم کچھ بھی نہیں کر پائیں گے. اس کے بعد ان لوگوں کے ہم شکر گزار ہیں جنہوں نے اپنے قیمتی وقت میں سے وقت نکالا تو آج کی محفل کو رونق بخشی, جس کے لیے سب سے پہلے جناب میرے ساتھ ہیں جناب توصیف بھائی. اور توصیف بھائی پاکستان سے اخبار سے وابستہ ہیں, میں نے غلطی کی؟
نہیں,
کچھ تو مجھے لگتا غلط کیا. اپنا تعارف آپ خود کرا دیجیے گا.
توصیف سید پورا نام ہے اور اردو پوسٹ یہاں سے اخبار ایک نکالتے ہیں گزشتہ 14 سال سے.
بہت شکریہ, بہت شکریہ. سید فیملی سادات فیملی ہوتی ہے. مجھے ریسنٹلی ایک کامنٹ سننے کو ملا جس میں میرا آج کا پروگرام جب ہم جیو پالیٹکس میں کہتے ہیں تو میں یہ کہتی ہوں کہ ہمیں کنویں سے نکل کے تھوڑا سا آن اے وائڈر اسکیل دیکھنا ہے. تو آصف بھائی سادات فیملی کی ہم ہمیشہ قدر کرتے ہیں, سید ہوں شاہ لوگ ہوں, اور مجھے انہوں نے کہا, انہوں نے جو مثال دی نا وہ بڑی عجیب سی تھی اور اس کے بعد میرا دل دکھا ضرور. وہ کہنے لگے جیسے ہندوؤں میں برہمن اونچی ذات ہے اسی طرح مسلمانوں میں سید اونچی ذات ہے. میں نے کہا نہیں ایسی کوئی بات نہیں ہے, الٹیمیٹلی تو ہمارے اعمال ہیں, مگر
سب سے بڑی چیز اعمال ہے,
اعمال ہیں.
یہ ہے کہ اعزاز ضرور ہے, ایک فخر ہے, اس کے علاوہ باقی سب آپ کے اعمال.
فخر کہ آپ کی آل میں سے, اور اس میں دوسری بات یہ ہے کہ ظاہر ہے یہ وہ لوگ جن کو مگر ہم اس کو کسی اس طرح کی ذات پات سے مماثلت اس کی کر نہیں سکتے. سید توصیف صاحب پاکستان میں نوائے وقت کے ساتھ کن کن اخباروں کے ساتھ واپس؟
میں مختلف اخبارات میں رہا, نیوز ایجنسیز میں بھی کام کیا اور میگزینز میں بھی کام کیا. پاکستان کا بڑا فیملی میگزین تھا, کئی لاکھ اس کی اشاعت نوائے وقت گروپ کا. اس کے ساتھ ساتھ خبریں گروپ میں ڈپلومیٹک رپورٹر رہا ہوں, ایک عرصے تک
ڈپلومیٹک. ہم اس کے ساتھ ہمارے ساتھ موجود ہیں جناب لطافت صدیقی صاحب, ایشین نیوز یہاں پہ رن کرتے ہیں. لطافت بھائی کا پاکستان میں اپنا صحافت سے وابستہ رہنے کے بعد پھر آپ نے وائڈر ہورائزن کے اوپر مڈل ایسٹ میں جا کے بھی اپنے اس پروفیشن کو جاری رکھا. کوئک اگر آپ اپنا تعارف کر گو کہ آپ کسی تعارف کے محتاج ہیں, بٹ سٹل وی نیڈ.
بس یہی ہے کہ ساری زندگی جو ہے وہ لوہیا کوٹ کے ٹائپ رائٹر پہ بیٹھ کے روزی کمائی ہے. وائس آف امریکہ کے لیے بھی کام کیا, بی بی سی کے لیے بھی کام کیا, ڈان کے لیے یہاں سے کیا, پی پی آئی نیوز ایجنسی سے. پھر ہم نے چائنا میں گینگ آف فور کی بہت بڑی خبر بریک کر دی تھی اللہ کے فضل سے, اور وہ پھر ہمیں وہاں سے بڑی اچھی پوزیشن پہ نوکری ملی عرب نیوز پہ. عرب نیوز میں اینڈ آئی واز ون آف دی ایڈیٹرس آف عرب نیوز ایٹ دیٹ ٹائم. پھر وہاں سے 1997 میں یہاں آپ کے سامنے, اور آپ نے اور ہم نے, آپ نے مائک لیا اور ہم نے وہی ٹائپ رائٹر پہ اخبار نکال لیا کینیڈین نیشن.
بہت شکریہ. ابھی پچھلے دنوں آپ کے توسط سے اور شادیہ جی کے بھی ان کے بھائی کے ریفرنس سے مراسم تھے ان کی کتاب کی لانچ کے اوپر. جناب خالد المائرہ صاحب یہاں تشریف لائے تھے, ان سے بھی ملاقات رہی, ان کا بہت شکریہ. وہ اسٹوڈیو میں بھی تشریف لائے. اس کے ساتھ موجود ہیں میرے بہت پیارے بھائی, ونڈرفل برادر آف مائن, جناب سہیل رانا صاحب.
وہ کہتے ہیں نا بہت بڑے آدمی
رانا سہیل. ابھی پھر وہ جو توصیف بھائی صاحب سے جو بات شروع ہوئی تھی وہی آپ کے پاس نے کہا, جیسے ہندوؤں میں براہمن ہوتے ہیں اسی طرح سے مسلمانوں میں رانے بہت بڑی ذات ہے اور سادات بڑی بڑی ذات ہے. میں نے کہا اوکے بھائی, مگر رانا تو براہمن تھے نا. اتنا مجھے پتا ہے کہ رانا صاحب کی بھی ماشاء اللہ اسٹرانگ پولس ہیں, پاکستان میں میڈیا کے ساتھ وابستہ رہے. رانا صاحب انویسٹیگیٹو رپورٹنگ کرتے رہے, از دیٹ رائٹ؟ اور کورٹس اینڈ کچہری,
کورٹ رپورٹنگ,
کورٹ رپورٹنگ
جنرل سپیریئر کورٹس کرتے ہیں. بے شک آج کل نہیں رہی لیکن سپیریئر کورٹس کہا جاتا ہے.
اس زمانے میں بھی حالات یہی تھے جو آج کل ہیں؟
ہمیشہ سے یہی تھے, جسٹس منیر سے لے کر آج تک.
تو آپ نے کوئی کتاب لکھی ہے؟
مجھے پتا ہوتا میں نے اتنا جا کے پہنا کرنا تو میں کچھ نوٹس لے لیتا, زبانی کر رہا ہوں جو بھی
کہہ رہا ہوں.
کالموں کے ذریعے لوگوں کو انفارم کرتے ہیں. میں نے کہا کالم کے ذریعے اور بلاگ کے لیے
دوسری چیزیں ویسے بھی,
مگر پاکستان کے جرنلسٹ ہمیشہ कोई एक साइड पकड़ लेते हैं या दाईं या बाईं.
वेरी अनफॉर्चुनेट, वेरी अनफॉर्चुनेट.
सो यू अंडरस्टैंड एंड यू रियलाइज.
सुना है कि ये यूट्यूब पे कोई चैनल शुरू करने वाले हैं.
अल्लाह ताला
मौजूद है. आप
शुरू कर लिया.
अच्छा, हम सॉरी,
मुझे मुसीबत पड़ी रहती है कभी माइक भूल जाता
हूं. अच्छा, सो सॉरी. मेरे ख्याल है
यूट्यूब का चैनल का नाम क्या है?
मेरा ही नाम है राणा सोहेल. Live from Toronto.
आपको नहीं पता, मुझे भी नहीं पता. क्या कहते हैं, दिए तले अंधेरा या चिराग तले अंधेरा, कुछ ऐसी बात करते हैं.
राणा सुहेल साहब का आपने कोई चैनल नहीं शुरू किया?
दरअसल इरादा है
लीजिए,
और पूछ लें लताफत साहब से बात.
मेरा इरादा नहीं,
नाम तजवीज कर लिया मैंने. और बात, मैंने प्रोग्राम का नाम रखा है, अभी चैनल का तो नहीं, प्रोग्राम का नाम रखा है टुडे टॉक.
वेरी नाइस.
इंग्लिश में, उर्दू में?
उर्दू में.
अच्छा, फिर आज की बात कर लेना.
टुडेज इवनिंग
इंकशाफात हो रहे हैं.
माय वंडरफुल एसोसिएट, कोलीग, साथी, दोस्त, भाई जनाब माजिद जमाल साहब. आपका माइक नहीं है तो मैं आपको बाईपास करूंगी. यू विल हैव दिस माइक लेटर ऑन.
शाजिया जी, राणा जी से.
जी शाजिया जी.
हाँ जी, बस हम तो आपके पास.
शाजिया जी ने भी पाकिस्तान से जब सहाफत शुरू की तो इस्लामाबाद से मुख्तलिफ अखबारों के साथ वाबस्ता रहने के बाद आप तशरीफ ले गई मिडिल ईस्ट की तरफ. क्विक तारुफ.
बस जी, क्विक यही है कि मैंने आर्टिकल्स लिखे हैं न्यूज़ के लिए, फ्रंटियर पोस्ट, पाकिस्तान ऑब्जर्वर, और फिर नेशन के साथ फुल टाइम स्टाफर थी मैं, और फिर दुबई जाके गल्फ न्यूज़ मैंने ज्वाइन किया था, और गल्फ न्यूज़ के बाद फिर दुबई का फैशन मैगजीन था जो ऑफिशियल दुबई गवर्नमेंट का, ऑन वोग उसके, और उसके बाद फिर फोर्ब्स अरेबिया.
बहुत शुक्रिया. हमारे साथ शामिल होंगे आज के प्रोग्राम में जनाब फयाज फिलाना साहब, वो तशरीफ लाएंगे, बिग नेम सहाफत की दुनिया में फयाज फिलाना साहब. आप हमारे टेलीविजन पे उनका प्रोग्राम देखते भी हैं, सराहते भी हैं, और बहुत अच्छे तज़ियात करते हैं. फयाज फिलाना साहब हमारे साथ शामिल होंगे अभी प्रोग्राम में थोड़ा सा आगे जाके, और अगले 10 मिनट के बाद हमारे साथ शामिल होंगे वाशिंगटन से जनाब अनवर इकबाल साहब, जो डॉन के कोरेस्पॉन्डेंट हैं, वो हमारे साथ शामिल होंगे. इंटरनेशनल पॉलिटिक्स के ऊपर उनकी बहुत गहरी नज़र है. इंटरनेशनल पॉलिटिक्स की या जियो पॉलिटिक्स की जब मैं बात करती हूँ तो साहब, मुल्कों का जिक्र हम बाद में करेंगे, मगर ये बिल्कुल ऐसे ही है जैसे एक बिसात है, शतरंज की बिसात है, और बड़े खेल रहे हैं, बाकी सारे बच्चे इर्द गिर्द बैठे हुए हैं, जिसमें उन ममालिक के ऊपर जो असर होगा, जैसे मैंने प्रोग्राम के शुरू में आपके साथ अर्ज किया था कि कुएं के अंदर रहने की बजाय वी हैव टू सी ओवर द वॉल्स के बाहर क्या हो रहा है, और वो बाहर के हालात मेरी अंदर की जिंदगी पे कैसे असरअंदाज होंगे. इसका रिजल्ट्स निकालना आपकी जिम्मेदारी है, और अगर उन रिजल्ट्स को मद्देनजर रखते हुए अगर कहीं आप शामिल होना चाहते हैं तो यू आर मोर देन वेलकम. मैं थोड़ा सा, जब थ्रोइंग द बॉल इज जियोपॉलिटिक्स का जब हम जिक्र करते हैं तो साहब, पाकिस्तान सीपैक, हमारे चाइना ने पूरी दुनिया में जाल बिछा के पूरी दुनिया को एक जगह पे लाने की कोशिश की, मुख्तलिफ जगह पे इन्होंने ट्रैक्स बनाए तिजारत के गरज से, और चाइना पे दुनिया इनसार भी बहुत करती है. आप देखिएगा वो चीज़ जो नॉर्थ अमेरिका और इन साइडों के ऊपर बनती है, चाइना वही चीज़ की डुप्लीकेट निकाल के बहुत कम दाम में प्रोवाइड कर जाता है. एलन मस्क की रिसेंटली एक स्टेटमेंट भी, जो शायद आप लोगों की नज़र से भी गुजरी हो, टेस्ला का एक असेंबली चाइना में भी है, अमेरिका में भी है, और एलन मस्क ने बड़े लाउडली ये बात कही थी कि पीपल इन चाइना जब उन्होंने काम करना होता है तो वो दे कन्फाइंड देमसेल्व्स उस जगह के ऊपर, वहीं पे अपने बिस्तरों के ऊपर सोते हैं, दिन रात 24 घंटे लगा के काम करते हैं. चाइना वो मुल्क था जो एक जमाने में एडिक्शन की इंतहा थी, जब ईस्ट इंडिया कंपनी थी तो बार्टर सिस्टम के ऊपर ड्रग्स ही बेची जाती थी, एंड मोस्ट ऑफ द पीपल वर ड्रग्सटर्स. बट लेटर ऑन उन्होंने अपने आप को, उनकी लीडरशिप ने कौम को उस हालात में से निकाला, और आज चाहे वो गाड़ियों के पार्ट्स हैं, चाहे वो इलेक्ट्रॉनिक्स के पार्ट्स हैं, दुनिया की कोई चीज़ है, चाइना उसको फौरी तौर पे प्रोवाइड करता है. दुनिया में पार्टनर्स बदले भी, और अगर मैं इस वक्त दुनिया की हालत देखती हूँ, इंडिया बड़ा इंपॉर्टेंट रोल प्ले कर रहा है. चाइना के मद्दे मुकाबल लाने के लिए क्वार्ट्स जब बना, जो कि ऑस्ट्रेलिया, बरतानिया, इंडिया, ऑस्ट्रेलिया, बरतानिया और जापान, नहीं, इंडिया, ऑस्ट्रेलिया, अमेरिका एंड जापान, चार मुल्कों का क्वार्ट्स बना जिसमें इंडिया शामिल है. एक और معاہدہ جو ہوتا ہے آپ دیکھیے گا آئی ٹو یو ٹو جو کہ اسرائیل اینڈ انڈیا یونائٹیڈ اسٹیٹس اینڈ یونائٹیڈ عرب امارات ان مڈل ایسٹ کی طرف بھی امپورٹنٹ جو رکن ہے وہ دیٹ از ہمارے خطے میں سے انڈیا ہے. اس کے علاوہ بریک کا ذکر کر لیجئے, کسی اور کا ذکر کر لیں, ہم تو اپنی رسہ کشی میں اور اپنے کنویں کے بیچ میں ہی دفن ہیں. اب جو ریسنٹلی صورتحال ہوئی آپ لوگوں کے نوٹس پہ, مڈل ایسٹ میں جو چینج آیا ہے, مڈل ایسٹ کی وار رہی, تمام عرب کنٹریز نے استا بھی خریدا, ایران کے اوپر ایک دفعہ پھر سے سختی زیادہ کر دی, سیریا میں وار جاری ہے, اسرائیل بڑا امپورٹنٹ رول پلے کر رہا ہے, اور آج ہی اسرائیل کا جو ایک اٹیک تھا جس میں تقریباً 10 لوگوں کی ڈیتھ ہوئی ہے, 70 کے قریب لوگ زخمی ہوئے ہیں, اگر کوئی ان کا پرسان حال نہیں ہے. آئیے میں آپ کو ایسٹ ایشیا کی طرف لے کے چلتی چلی جاتی ہوں.
نہیں, امریکہ میں اس کے اوپر کافی پروٹیسٹ ہوئے اور امریکن گورنمنٹ کو آج بڑے سختی سے کہا گیا ہے کہ یو نیڈ ٹو لک ایٹ دا اسٹریٹجک پارٹنرشپ ود اسرائیل, اینڈ آپ اپنے اے آئی کو بولیں کہ یہ جو ظلم وہاں پہ کر رہے ہیں بہت زیادہ ہو رہا ہے.
ٹھیک, یہ ہوا, مگر اس کا کوئی شنید ہوگی نہیں. شاہجہ جی نے اس چیز کو کہہ دیا ہے, بٹ اس کی کوئی شنید ہوگی نہیں. اس سے پہلے بھی یہ کچھ ہوا. پچھلے دنوں میں رشیا اور یوکرین کے درمیان جنگ ہے, پوری دنیا یوکرین کو ہیلپ کیا, جس میں یورپین یونین کی بات, یورپ تو بہت پرائس پے کرے گا اندھیرا میں جب اس کی سردیاں گزریں گی. رشیا نے ہر طرح کی سینکشنز کو برداشت کیا. رشیا اینڈ یوکرین کا معاملہ بھی چل ہی رہا تھا تو نینسی پلوسی فرماتی ہیں کہ وہ وزٹ کریں گے تائیوان کو. رشیا کی پرابلم کیا تھی کہ رشیا کہتا تھا کہ ہم تمہارے ساتھ ہیں مگر نیٹو اس سائڈ پہ ایکسپینڈ نہ کرے. دس از دا اونلی تھنگ واٹ رشیا وانٹیڈ, نو بڈی لسن ٹو. الٹیمیٹلی اینڈیڈ ان دا وار, بے شمار لوگوں کی ڈیتھس ہوئی ہیں. جو کچھ بھی ہوا آپ ان چیزوں کو ضرور پڑھیے گا. اب کیا ہوا کہ چائنا اور تائیوان کا معاملہ اٹھا ہوا ہے, اور تائیوان الٹیمیٹلی 99 ایئرز کے بعد یوں سمجھ لیں کہ چائنا سے کہتا ہے کہ دیر از مائی پلیس, اور مگر مغرب اور باقی ممالک کہتے ہیں کہ اٹس اے سوورن کنٹری, اب کوئی اس کی طرف نظر اٹھا کے نہیں دیکھ سکتا. نینسی پلوسی چلی جاتی ہیں, چائنا وہاں پہ اگلے دن اپنی ڈرل کرتا ہے, امریکہ اپنی ڈرل کرنے جا رہا ہے. ورلڈ وار سیکنڈ اینڈ فرسٹ ورلڈ وار کے پارٹنرز مکمل طور پر تبدیل ہو گئے ہیں. جو فرسٹ ورلڈ وار میں الائز تھے آج وہ الائز نہیں ہیں, دے آر اینیمیز ٹو ایچ ادر. سیم ان سیکنڈ ورلڈ وار, اس کے بعد رشیا نے اپنی ٹھیک ٹھاک قیمت چکائی. یہی میرے کنسرنز ہیں. انڈیا ہمارا ہمسایہ ہے پاکستان کا, انڈیا نے ہر جگہ پہ سٹینڈ لیا, اٹس اے گروئنگ اکانومی. رشیا اور یوکرین کی جنگ کے درمیان انڈیا نے اپنی عوام کو مکمل ریلیف عطا کیا یا فراہم کیا, ویئر ایز پاکستان اس ایڈوانٹیج کو نہ لے پائے. اس جیو پولیٹیکل سچویشن کو آپ کیسے دیکھتے ہیں, یہی میرا ایک سوال. آپ کا مائک آپ
میرے پاس. دیکھیں, چائنا نے پچھلے 40 برسوں سے کوئی جنگ نہیں لڑی ہے, اور اس نے بات چیت کے ذریعے اپنے مسائل حل کیے. اس کی بڑی مثال ہانگ کانگ ہے, اس کی بڑی مثال مکاؤ ہے. مکاؤ اگرچہ ایک چھوٹا سا کنٹری ہے, اور لیکن چائنا نے بات چیت کے ذریعے وہ حاصل کر لیا. ابھی اس سچویشن میں چائنا 1949 کی جو فیونی جنگ تھی اس کے بعد سے چائنا نے جو ترقی کی ہے, جو اہداف اپنے مقرر کیے وہ فائنینشیل تھے, ان اہداف کے حاصل کرنے کے بعد چائنا اپنے آپ کو مضبوط سے مضبوط تر کرتا چلا گیا. اس میں سب سے امپورٹنٹ جو ہے اس وقت سی پیک ہے, اور سی پیک کے ساتھ ساتھ آپ نے آج ہی ابھی ہم جب بات کر رہے تھے کہ سری لنکا کی بندرگاہ پہ پورٹ پہ اس کے شپ لنگر انداز ہو رہے ہیں, اور وہ اپنے آپ کو ایک وقت میں کئی جگہوں پر اس نے پھنسا کر رکھا ہے. اب یہ پہلے نیٹو کی ہم بات کر لیں کہ نیٹو کی کیا سچویشن ہے. آپ نے کہا تو امریکہ کی کوشش اور خواہش یہ بھی ہے کہ سویڈن اور فن لینڈ کو بھی نیٹو میں شامل کیا,
انہوں نے اعلان کر بھی دیا
ہے. اور ابھی ہمیں دیکھنا یہ ہے کہ تائیوان کا مسئلہ باقی ہے, اور چائنا اس کو کس طرح بات چیت کے ذریعے حل کرتا ہے, یا کوئی پھر کوئی ڈیڈلیسٹ سچویشن بنتی ہے.
بہت شکریہ آپ نے جب یہ بات کی میں دیکھ جانا چاہتی ہوں لطافت بھائی کی طرف جب آپ یہ بات کر رہے ہیں تو چائنا نے دو طرح سے چائنا نے ابھی تک بھی اپنا نیگوشیٹ کرنے کا دروازوں کو بند نہیں کیا
نہیں کیا
چائنا کا کہتے ہیں کہ انسان اپنی تاریخ سے سیکھتا ہے اور تاریخ ہمیشہ اپنے آپ کو دہرایا ضرور کرتی ہوتی ہے چائنا نے ایون جب فال آف رشیا بھی ہوئی تھی اور رشیا کی کولڈ وار کے بعد یو ایس ایس آر جب ٹوٹتا ہے تو چائنا نے اس کیس ہسٹری کو ہزاروں بار اس کو اسٹڈی کیا ہے کہ واٹ وار دا ریزنز کہ رشیا اس طرح سے ٹوٹا تھا یعنی کسی دوسرے ملک بھی افتاد ہے تو اس کو بھی چائنا باقاعدہ اس کی کیس اسٹڈیز کی جاتی ہیں ٹو فائنڈ آؤٹ دا ریزن مگر آج جب نینسی پلوسی کے بعد دس از دا فرسٹ ٹائم کہ چائنا نے ایک تو سینکشنز لگائی ہیں اس پہ اور ایک انہوں نے میرا خیال ہے کوئی اور اندیہ بھی دیا ہے انہوں نے توصیف بھائی آپ کیا فرمائیں گے
لطافت
بھائی سوری مائی اپولوجیز ایم اولڈ لطافت
کوئی بات نہیں ایک ہی بات ہے ایک ہی بات ہے ہم سمجھتے ہیں کہ آپ کیا کہہ رہے ہیں
کیا فرمائیں گے کہ یہ دنیا کی جو شکل چینج ہوتی جا رہی ہے اٹس اے ویری بگ تھنگ اس فرسٹ ورلڈ وار اینڈ سیکنڈ ورلڈ وار کے الائز آج کے الائز نہیں ہیں دے آر فورس ٹو ایچ ادر
دیکھیے چائنا ایک ایمرجنگ فورس تو ہے یا یہ کہیے کہ وہ ایمرج ہو چکے ہیں بہت ساری مشکلات کے باوجود بھی اور وہ ڈائریکٹ تھریٹ ہیں امریکہ کو اور امریکہ کا کو یہ ڈر ہے کہ کہیں چائنا اور روس کا اتفاق ہو جائے اور اس کے ساتھ انڈیا بھی مل جائے تو پورا یہ یورپ اور ساؤتھ ایشیا سوری ایسٹ اور ساؤتھ ایشیا جتنا بھی ہے یہ ایک بہت بڑی طاقت ایمرج ہو سکتی ہے تو ان کو امریکہ کو خطرہ ہے تو اس کے لیے لڑائیاں ہو رہی ہیں صف بندیاں ہو رہی ہیں نئے نئے الائنس بن رہے ہیں آپ دیکھیے کہ انڈیا کا الائنس امریکہ سے کتنا بڑا ہے اور اگر آپ تاریخ اٹھا کے دیکھیں تو 70-72 یا اس سے بھی زیادہ سالوں سے انڈیا اور روس ایک تھے لیکن آج صورتحال بدلی ہوئی ہے تو یہ تو ایک بات ہے اور یہ بھی سبھی لوگ کہہ رہے ہیں کہ آہستہ آہستہ امریکہ اور چائنا کے درمیان ایک کولڈ وار شروع ہونے والی ہے یا ہو چکی ہے کولڈ وار تو شروع ہو ہی چکی ہے اور سب جانتے ہیں لیکن چائنا کا ایک بڑا موقف ہے وہ کوشش یہ کرتے ہیں کہ وہ اپنے ڈیولپمنٹ کے جو پروجیکٹس ہیں ان کو آگے بڑھانا چاہتے ہیں اور ترقی کرنا چاہتے ہیں جیسے بالکل اسی طرح جیسے جاپان کے اوپر جب امریکہ نے سیکنڈ ورلڈ وار کے بعد حملہ کیا تھا میزائل سے اور نیوکلیئر وار ہوئی تھی جو کچھ بھی ہوا تھا تو جاپان نے لڑائی کی طرف نہیں راغب ہوئے تھے لڑائی لڑنا انہوں نے کہا کہ ہم اپنے اینیمیز کو اپنے انڈسٹریل گروتھ سے ماریں گے اور پھر ہم نے جب ہم 1982 میں گئے تھے تو ہم نے جا کے برٹ فورڈ میں جا کے دیکھا کہ ان کی جو انڈسٹریاں تھیں وہاں ان انڈسٹریوں سے دھواں نہیں نکل رہا تھا وہ بالکل خاموش ہو گئے تھے اور جاپان نے پھر اپنا بدلہ لیا اس کا تو اسی طرح اب ہمیں یہ بات سوچنی ہوگی اب پاکستان کی مشکلات یہ ہیں کہ پاکستان کے پاس کوئی اور چوائس ہی نہیں ہے کہ ہم تو چائنا کے ساتھ ہیں اور ہماری بڑے پرانے تعلقات ہیں اور امریکہ کا پریشر یہ ہے وہ تو صاف لفظوں میں کہتے ہیں کہ سی پیک لے لو یا پاکستان لے لو ان کا تو سیدھا سیدھا نعرہ ہے اور اسی طرح آج کل باتیں چل رہی ہیں اور امریکہ نے انڈیا کو اپنے ساتھ ملایا ہوا ہے اور جیسے کہ میں ابھی تھوڑی دیر پہلے آپ سے بات کر رہا تھا جب ہم باہر بیٹھے ہوئے تھے تو ہم وہ بات بھول جاتے ہیں کہ چائنا کے ڈیفنس منسٹر نے بڑے واضح انداز میں کہا تھا کہ پاکستان والوں اور چائنا والے سنو کہ کشمیر ہمارا ہندوستان کا حصہ ہے اٹوٹ انگ ہے اور جی پاکستان کا بھی کشمیر کو سارے کشمیر کو وہ کہہ رہے ہیں کہ ہمارا حصہ ہے اور انہوں نے یہ بھی کہا کہ اس کے برعکس جب یہ جانتے ہوئے بھی ہو کہ ساری کشمیر کی ٹیریٹری ہمارے پاس ہے ہماری ہے لیکن ساری تو ان کے پاس نہیں ہے ہمارے پاس جو ہے وہ تو آزاد کشمیر ہے اور اسے وہ پاکستان آکوپائڈ کشمیر کہتے ہیں اور ان کے کشمیر کو جو ان کے قبضے میں انہیں آکوپائڈ یہ تو کوئی بحث نہیں تھی تو انہوں نے کہا کہ تم نے کس کی اجازت سے یہ اعلان کیا زیادہ ملکوں کو دعوت دی کہ آپ سی پیک میں شامل ہو، اور یہ سی پیک کا جو سلسلہ شروع ہوا ہے وہ آزاد کشمیر کے علاقے سے شروع ہوا ہے جو بھارت اپنا آپ کہتے ہیں. چائنا نے بہت شدید رد عمل دیا تھا اور انہوں نے یہ بتانے کی کوشش کی تھی، دراصل انڈیا کو نہیں دیا تھا بلکہ انہوں نے انڈیا کے جو اصل دوست ہیں ان کو یہ میسج دیا تھا کہ دیکھو ہم بھی کچھ اپنے منہ میں زبان رکھتے ہیں یا ہم بھی کوئی طاقت رکھتے ہیں، اور پھر طاقت کا جواب طاقت سے دیں گے. لیکن چائنا کی الٹیمیٹلی پالیسی یہی ہوتی ہے کہ وار اوائڈ کی جائے، اور امریکہ کی یہ کوشش ہے کہ انڈیا کو اس کو چائنا کو کہیں نہ کہیں انگیج کیا جائے. اور آپ نے دیکھا کہ تائیوان میں انہوں نے کیا، اور پھر یوکرین میں روس کو انگیج کیا، تو وہ یہی ساری ان کی صورتحال ہے کہ چائنا اور روس الگ الگ بھی رہیں اور ان کا جو ڈیولپمنٹ ہے وہ رک جائیں گے. اب اگر روس لڑائی لڑ رہا ہے تو اس کا جو انڈسٹریل گروتھ ہے وہ تو رکے گا. اور آپ کو یہ بھی میں بتاتا چلوں آخری بات کہ روس کو کوئی فیلڈ میں تو لڑائی میں تو ہار نہیں ہوئی تھی نا، اس کا سارا سوویت یونین کے جو الائز تھے، سینٹرل ایشیا کے کنٹریز تھے، وہاں اکنامک کرائسس آ گیا تھا اور سوویت یونین کولیپس کر گئی تھی، جس کی وجہ سے آپ کے سامنے جو ہوا وہ آج ہے.
لطافت صاحب میرے ساتھ ہیں، اور لطافت بھائی انڈیا نے پاکستان کو ہمیشہ سکھایا ہے، سبق پڑھانے کی کوشش کی ہے، مگر چائنا کو وہ سبق پڑھا نہیں سکے. لداخ میں چائنا ٹھیک ٹھاک ٹکیس لگا کے نکلا ہے، ان کی
نکلا نہیں ہے،
وہیں پہ بیٹھا ہوا ہے. اس میں پاس ہے
یہ کہا
نا، نہیں نہیں چائنا انڈیا نہیں، یہ تو سب کو پتا ہے. اگر انڈیا کوئی ایمرجنگ طاقت ہے تو چائنا تو اس سے بڑی طاقت ہے.
مچ بگر سری لنکا کی، پاکستان کی جو ہماری گوادر کی بندرگاہ ہے چائنا کے تعاون سے بنی، بلکہ پچھلے دنوں یہ تھریٹ تھی کہ سری لنکا کی ہمبن ٹوٹا جو بندرگاہ ہے، ہمبن ٹوٹا بندرگاہ ہے، یہ بھی چائنا نے ہی بنائی تھی. اور جب ان کا پہلا جہاز آیا تھا تو اٹ واز اے بگ ٹائم تھریٹ فار دا ویسٹ اینڈ فار آل دا کنٹریز، مگر کیونکہ گرم پانی تک اتنی آسان رسائی چائنا کے پاس تھی نہیں، مگر ہمبن ٹوٹا یہ جو کہ پورٹ ہے، دس از لیزڈ قرض کے اوپر چائنا کے پاس ہے. میرے ساتھ مختصر کیونکہ میرے ساتھ ایک اور بہت امپورٹنٹ مہمان، پہلے ان کو لے لیتی ہوں. جو مہمان میرے ساتھ، میں بہت احسان مند ہوں اور میں ہمیشہ اپنی جو لیڈ ہے اس کو بھولا نہیں کرتی، ڈاکٹر مرتضیٰ حیدر، آلویز پارٹ اینڈ پارسل ٹو دا پروگرام. ان کے ریفرنس سے میری ملاقات ہوتی ہے جناب انور اقبال صاحب سے، واشنگٹن میں ہوتے ہیں، کورسپونڈنٹ ہیں ڈان کے، واشنگٹن سے ہوتے ہیں. آپ نے اپنی گونگو مصروفیت میں سے وقت نکالا. سر میں آپ کو خوش آمدید کہتی ہوں، السلام علیکم.
وعلیکم السلام، اور بہت مہربانی آپ کی.
سر احسان تو آپ کا ہے کہ آپ نے ہمیں جوائن کیا. سر آج کے پروگرام
نہیں نہیں یہ
میں سر پاکستان کو، پاکستان انڈائریکٹلی ڈائریکٹلی اس کا اثر آئے گا انٹرنیشنل اور جیو پالیٹکس کا، اور پاکستان پہ ڈیفینیٹلی اثر آنا ہی آنا ہے. رانا سہیل صاحب نے ایک بڑی خوبصورت بات کہی، انہوں نے کہا کہ مشکل کے وقت میں ناؤ پاکستانی شوڈ کم آن دا سیم پیج، سو ہماری اسٹرینتھ، اونلی اسٹرینتھ وٹ وی کین ہیو از اتحاد، دیٹ از دا تھنگ وچ ول سیو پاکستان ان شاء اللہ تعالیٰ. تو جیو پالیٹکس پہ اور دنیا کے بدلتے، کیونکہ آپ نے بھی جوائن کیا ہے، میں یہ کہتی ہوں کہ فرسٹ ورلڈ وار، سیکنڈ ورلڈ وار کے الائز اب آج کے دور میں ٹوٹل الائز چینج ہو گئے ہوئے ہیں، تو آپ کیا فرمائیں گے کہ یہ جیو پالیٹکس، مجھے تو وہ کروسیڈرز یاد آتے ہیں ان دنوں میں، میں اتنا کروسیڈرز کو یاد کر رہی ہوں کہ تب بھی یہی صورتحال تھی. تو جناب انور اقبال صاحب پلیز وی نیڈ یور رائے.
دیکھیں جو انٹرنیشنل صورتحال ہے یہ پاکستان کی حمایت میں بہرحال نہیں ہے. آپ یہ دیکھیں کہ اب جب کشمیر پہ بحث ہوتی ہے تو ہم تنہا نظر آتے ہیں. جو ایک زمانے میں جو امریکہ سے ہمارے جس طرح کے تعلقات ہیں، ظاہر ہے جو ملکوں کے درمیان تعلقات ہوتے ہیں ان کی نوعیت جو ہوتی ہے وہ مفادات سے منسلک ہوتے ہیں وہ تعلقات، اور اس وقت امریکہ سے ہمارے مفادات جو ہیں वो इस तरह के हम मांगी नहीं है, जिसकी वजह से जी आवाज आ रही मेरी?
जी 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 जी, फरमाइए, मैं अब्दुल माजिद बात कर रहा हूँ। अस्सलाम वालेकुम।
जी तो जी माजिद साहब, वालेकुम अस्सलाम। वालेकुम अस्सलाम। तो हमारे ताल्लुकात ऐसे नहीं है कि जिसकी वजह से अमेरिका हमें मुख्तलिफ प्लेटफॉर्म पे जिस तरह पहले सपोर्ट करता था, अब करे तो एक तो हमें अमेरिका से सपोर्ट नहीं मिलती, फिर मिडल ईस्ट के जो ममालिक हैं जैसे सऊदी अरब है, यूएई है और इस तरह के जो ममालिक हैं, उन वो भी हमें इस तरह आप सपोर्ट नहीं करते जिस तरह करते थे। आप एक चीज दिखाओ कि मैं इस वक्त बैठा हुआ हूँ एम्बेसी में और यहाँ कश्मीर पे सेमिनार हो रहा है और इसमें आप अभी तक जो लोग नजर आए हैं मुझे उसमें देखे कोई 20 अगर उन्होंने मेजें लगाई हैं तो उसमें अभी तक यानी वक्त गुजरे आधा घंटा हो गया है और अभी आधी सीटें भी नहीं भरी हैं और तकरीबन 4-5 साल से मैं यही सूरत हाल देख रहा हूँ। एक जमाना था जब कश्मीर पर सेमिनार होता तो बड़े बड़े अमेरिकन स्कॉलर्स आते थे, कांग्रेसमैन आते थे, अब कोई कांग्रेसमैन नहीं आता, स्कॉलर नहीं आते, छोटा मोटा कोई अगर हाथ आ जाए तो उसको पकड़ के ले आते हैं, तकरीर करवा देते हैं, वरना ज्यादातर जो मुकर्रीन होते हैं, जो समईन होते हैं, वो पाकिस्तानी होते हैं या कश्मीरी होते हैं, कोई अरब भी नहीं होता, कोई किसी और मुल्क का कोई नुमाइंदा नहीं होता। तो बैन अल-अक़वामी तौर पर जो हमारी सूरत हाल है वो भी इससे मिलती जुलती है। अब आप एक बयान जारी कर दिया जो रिटन स्टेटमेंट होता है हर साल, वो OIC ने इशू कर दिया जो 3 साल से करते आ रहे हैं, लेकिन OIC में जिस तरह पहले कश्मीर के मसले पे जो गर्मजोशी होती थी वो गर्मजोशी भी नहीं है। तो मैं नहीं समझता कि इस वक्त पाकिस्तान को कश्मीर के अलावा भी दीगर मौजूद पे आप देख लें, पाकिस्तान को काफी प्रेशर का सामना करना पड़ता है। आप देखें IMF के साथ आपकी जो डील है उसमें आपको कितनी नाक रगड़नी पड़ रही है, यहाँ तक कि हमारे जो चीन से ताल्लुकात हैं, सारी गुर्बत सब चीजों के बावजूद आप देखें चीन भी बहुत सारी ऐसी चीजें हैं जिसमें आपको सपोर्ट करता है लेकिन बहुत सारी चीजों से आपको रोकता भी है, क्योंकि चीन को भी इस बात का एहसास है कि इस वक्त आप एक जो कोई भी प्लानिंग हो ये समझ के की जाए कि जो मुख्तार होता है, कौमों का जो इन्फ्लुएंस होता है उसका ताल्लुक उनकी उनके माशी इस्तेकाम से होता है और क्योंकि माशी तौर पर हम मुस्तहकम नहीं रहे हैं इसलिए आप देखिए $700 बिलियन जो है वो रिजर्व में और हमारे पास माइनस में है। अगर ये मुझे नहीं पता, मैंने फिगर चेक नहीं किए, लेकिन अगर ये दुरुस्त है तो आप सोचिए अगर सब चीजें और हमारा माइनस है तो जाहिर हमारा जो है अवी बराबरी में बराबर हो सकता है, ज्यादा बराबर नहीं होगा। तो उसमें अलबत्ता जो आपसे पहले जैसे आपने बताया कि किसी ने ये कहा था कि हमारे लिए इस वक्त की जो सबसे अहम जरूरत है वो है इत्तेहाद, उसके बगैर किसी भी इस सेक्टर में कोई पेशरफ वो पर आपके दुरुस्त है, लेकिन आप ये भी देखें वो इत्तेहाद होता नजर नहीं आ रहा है, दूर नजर नहीं आ रहा है, बल्कि इख्तलाफात बढ़ रहे हैं, सूबों के दरमियान इख्तलाफात बढ़ रहे हैं, सियासी पार्टियों के आपस में इख्तलाफात बढ़ रहे हैं, सियासी पार्टी और हुकूमत के, और अब तो खुलम खुला फौज को भी क्रिटिसाइज किया जा रहा है। तो मैं समझता हूँ कि वक्त काफी मुश्किल में है।
सर मैं आपसे ये कहता हूँ कि हम लोग हमेशा बात करते हैं, अभी भी आपने फरमाया कि अमेरिका हमारी मदद नहीं कर रहा है और चाइना भी हमारे से किसी में मदद करता है किसी में नहीं करता, यूरोप ये जो हमारे अरब मालिक हैं वो भी हमारी मदद करना छोड़ दिए उन्होंने भी। तो मेरा सवाल ये होता है कि 75 साल हो गए हमारे साथ, हमारे बाद जितनी भी कंट्रीज, आप इसराइल को ले लें, आप बांग्लादेश को भी, इवन बांग्लादेश को ले लें आप, और इसके साथ साथ और इंडिया को ले लें, पूरी दुनिया में कई भी मालिक ऐसे हैं जो हमारे या हमारे बाद आज़ाद हुए, उनको तो इतनी ज़रूरत नहीं है, मगर हम ये कब तक डिपेंड करते रहेंगे कि हमें IMF से मुलाकात।
आप मेरी बात की ही आप तस्दीक करें जो मैंने बात की उसी बात की तस्दीक कर रहे हैं। मैं उन लोगों में से नहीं हूँ जो ये शिकायत कहते हैं कि अमेरिका हमारी मदद नहीं कर रहा है, बल्कि मैं तो ये उन लोगों में से जो ये कहते हैं कि अमेरिका क्यों मदद करे हमारी, क्या जरूरत है अमेरिका को। मैंने ये कहा था कि मुल्कों के ताल्लुकात हमेशा हमेशा आप 2000 साल की نکالنے، 10,000 سال کی تاریخ نکالنے، آج کے نکالنے، ملک کے درمیان تعلقات صرف مفادات کی بنیاد پہ ہوتے ہیں، کہ مفادات میں مواصلت ہوتی ہے تو مدد کی جاتی ہے، یا مفادات میں تصادم ہوتا ہے تو مدد، نہ صرف کہ مدد نہیں کی جاتی بلکہ مدد کرنی بھی نہیں چاہیے، کیوں کرے کوئی آپ کی مدد؟ ملکوں کے درمیان دوستی، ذاتی دوستی نہیں ہوتی صرف، اور ذاتی دوستی میں بھی مفادات ہوتے ہیں، والدین اور بچوں کے تعلقات میں بھی مفادات ہوتے ہیں. ہم یہ تو بولی بچکانہ شکایت ہے کہ امریکہ نہیں کر رہا ہے. نہیں، میں نہیں کر رہا تھا، میں یہ کہہ رہا تھا آپ کہہ رہے ہیں کہ کیا ہونا چاہیے. میں مطلب وہ بھی اس طرف بھی نہیں جا رہا کہ کیوں ہوا، کیا ہونا چاہیے. میں تو اس پہلے آپ کو گراؤنڈ ریئلٹی اسٹیبلش کرنے کی کوشش کر رہا ہوں کہ ہماری معاشی صورتحال ایسی ہے کہ اس صورتحال میں ہماری کوئی مدد نہیں کر رہا ہے نہ کرے گا. اب اس کی صورت کیا ہے، کیوں، کب لوگ انٹرسٹڈ ہوں گے؟ بس اس وقت انٹرسٹڈ ہوں گے جب آپ یہ دیکھیں. میں آپ کو مثال دیتا ہوں، نام نہیں لوں گا خامخواہ کسی کا نام نہیں، آن لائن نام دینے کی بات ہے. ایک بہت بڑے پاکستانی سرمایہ دار ہیں یہاں جو بہت مشہور ہیں. وہ ایک دفعہ سفارت خانے آیا تو ہم لوگوں نے اس سے سوال کی. وہ انہوں نے اعلان کیا کہ میں اتنے ملین ڈالر جو ہے چیریٹی پہ خرچ کروں گا. تو ہم لوگ ان سے کہا کہ سر آپ چیریٹی پہ تو خرچ کرتے ہیں، انویسٹ کیوں نہیں کرتے؟ تو انہوں نے بڑی کھل کے بات، انہوں نے کہا میں یہ رپورٹنگ کے لیے نہیں ہے. انویسٹمنٹ جب ہوتی ہے تو انویسٹمنٹ کی صرف ایک بنیاد ہوتی ہے، چاہے میں پاکستانی ہوں چاہے میں جاپانی ہوں. کوئی اس بنیاد پہ انویسٹ نہیں کرتا کہ میں پاکستانی ہوں اور میں جاپانی ہوں یا میں ٹمبکٹو کا ہوں. انویسٹمنٹ جو ہوتی ہے وہ اس بنیاد پہ ہوتی ہے کہ اگر میں $100 انویسٹ کر رہا ہوں تو جو میں ایکسپیکٹ کر رہا ہوں کہ یہ $100 $125 بن جائیں تو وہ بنیں گے یا نہیں بنیں گے. اگر منافع نہیں مل رہا ہے تو انویسٹ کوئی نہیں کرتا. تو اس لیے جب تک ہمارا ملک اس پوزیشن میں نہ پہنچے کہ جس میں وہاں انویسٹ کرنے والے کو منافع نظر آئے تو کوئی آپ کے یہاں انویسٹ نہیں کرے گا. مجھے اتنی مدت ہو گئی واشنگٹن میں، 22 سال ہو گئے رپورٹ کرتے ہوئے ڈان کے لیے. 22 سالوں میں میں نے ہر وزیر خزانہ کو اور ہر سیکٹری فائنانس کو اسٹیٹسٹک کو فرش کرتے ہوئے دیکھا ہے، جھوٹ بولتے ہوئے دیکھا ہے، اور ہر آنے والا یہی کہتا ہے کہ FDI اتنی ہو رہی ہے، اتنی بڑھ جائے گی، اتنے لوگ آئیں گے، فارن ڈائریکٹ انویسٹمنٹ ہے، انڈائریکٹ انویسٹمنٹ ہے، پاکستانی لگا رہے ہیں. لیکن آپ دیکھیں جب حکومت چلی آئی تھی پتہ لگتا ہے کہ کوئی انویسٹمنٹ نہیں ہوئی، نہ کہیں FDI آئی، نہ کوئی پاکستانیوں نے پیسے دیے، نہ کچھ ہوا. کیونکہ جب تک آپ اپنے ملک میں وہ حالات نہیں پیدا کریں گے جو سرمایہ کاری کو اٹریکٹ کرتا، سرمایہ نہیں آئے گا. وہ حالات کیا ہیں؟ اس میں نمبر ون آپ کو بھی پتا ہے، ہمیں بھی پتا ہے. ہم پتا نہیں کیوں پریشان ہو جاتے ہیں، گالیاں پکتے ہیں، بدعائیں دیتے ہیں. تو بچکانہ انداز ہے بھائی. بات یہ ہے نمبر ون، آپ پاکستانی بہت محب وطن ہو، آپ کے ذاتی اگر $500 ملین ہو تو میں شرط لگاتا ہوں آپ سے کہ آپ وہ $500 ملین پاکستان میں نہیں لگائیں گے. اس 500 ملین میں سے 5 ملین خیرات کے نکال کے آپ اسکول کھول لیں گے، ہسپتال کھول لیں گے، لیکن آپ 500 ملین نہیں انویسٹ کریں گے. اس لیے نہیں کریں گے کہ نمبر ون جو چیز ہے وہ یہ ہے، سیکیورٹی نہیں.
جی سر. اچھا آپ کی آواز کچھ، میرا خیال ہے آپ لائن پر ہیں انور اقبال صاحب. ان دا مین ٹائم جب تک آپ لائن پر دوبارہ آتے ہیں، میں دیکھ رہا تھا کہ جناب لطافہ صدیقی صاحب اور رانا سہیل صاحب جو ہیں وہ ان کی باتوں کے نوٹس کچھ لکھ رہے تھے. میرا خیال آپ کے دل میں کچھ بات ہے جو آپ کہنا چاہتے ہیں، پلیز رانا سہیل صاحب.
جی السلام علیکم. میں کچھ کہنا نہیں چاہتا ہوں، میں تو ان کی بات کو سیکنڈ کروں گا کہ ساری دنیا کے اندر مفادات کی گیم ہوتی، کوئی کسی کا دوست نہیں، کوئی کسی کا دشمن نہیں. اگر امریکہ نے ہمیں بہت سپورٹ کیا ہے کسی وقت میں تو اپنے مفادات کے لیے کیا ہے. اب امریکہ کے مفادات ہم سے وابستہ نہیں ہیں تو امریکہ پیچھے ہٹ گیا. اب رشیا کو ہمارے اندر مفادات نظر آ رہے ہیں تو رشیا ہمارے طرف بڑھا ہوا. ویسے تو شروع سے ہم رشیا چاہتا تھا کہ ہم اس کے بلاک میں رہیں، لیکن اس کا وائس ورسا یہ ہے کہ امریکہ ہمیشہ چاہتا تھا کہ انڈیا ہمارے ساتھ نہ رہے، اور انڈیا ہمیشہ چاہتا تھا کہ ہم امریکہ کے ساتھ رہیں. لیکن آج کل انڈیا سکسیڈیڈ. اور جو پاکستان ہے، پاکستان کی صورتحال کا یہی ہے کہ جیسے انہوں نے کہا انور اقبال صاحب نے، کبھی اگر کچھ بھی نہیں ہے تو والٹ کے اندر کچھ نہ کچھ پیسے تو رکھیں، آپ کا برم رہ جائے، ہماری تو والٹ ہی خالی ہے.
ہماری شازیہ جی نا، وہ بھی آپ کی، آپ جب بات کر رہے تھے نا تو وہ بھی ہوں ہاں ہوں، تو میرے خیال ان کے دل میں بھی کوئی بات ہے.
انور صاحب کی کچھ باتیں میرے خیال میں شاید رات ہو گئی ہے یا کیا، انہوں نے شاید فالو نہیں کی ہیں، تو میں ذرا ان کی ایک بات پہ بات کرنا چاہتی ہوں. کہ ایک تو انہوں نے کہا کہ عرب کنٹریز جو ہیں وہ کوئی ابھی مدد یا پیار نہیں دکھا رہے ہیں، تو شاید وہ یہ مس کر گئے ہیں کہ آج جو جنرل باجوہ जो यूएई और सऊदी के साथ बात कर रहे हैं, तो यूएई ने कहा है कि हम पाकिस्तान को $1 बिलियन रखेंगे पाकिस्तान में, सो दे हैव ऑलरेडी सेड एंड कमिटेड, सो दे विल डेफिनेटली डू. तो एक तो ये बात है,
मतलब ये $1 बिलियन ये भी बता देना कि एक तो होता है कि $1 बिलियन मैं आपको दे रहा हूँ, या ये कि मैं आपको लोन दे रहा हूँ, या ये कि मैं आपको नहीं. और दूसरी बात ये होती है कि आपको सिर्फ दुनिया को शो करने के लिए आप ये $1 बिलियन को यूज नहीं कर सकते. मैं आई एम जस्ट गोइंग टू गिव यू दिस $1 बिलियन टू कीप इट इन योर बैंक, ताकि दुनिया को पता लगे आपके पास जहर मुबादला है.
या सो वो दे रहे हैं. ओके, जिस तरह की भी हेल्प है वो है हेल्प, राइट? क्योंकि अगर वो नहीं दें तो इनके पास तो सैलरीज देने के, अकॉर्डिंग टू मिस्टर मुफ्ता इस्माइल साहब, इनके पास नहीं है. तो एक तो वो, सेकंड इन्होंने कहा जी कि OIC जो है बस वो स्टेटमेंट एक दे देता है.
इस्माइल साहब को डिग्री होल्डर,
हाँ वो पूछना पड़ेगा किस यूनिवर्सिटी की डिग्री है उनके पास. अच्छा, दूसरी जो उन्होंने बात की कि जी OIC की बस एक वो आ जाती है, स्टेटमेंट आ जाती है. ठीक है, स्टेटमेंट आ जाती है जो पहले बहुत सख्ती से आई थी, अब नहीं आई थी. अच्छा, आई टेक वट एवर यू हैव सेड. अगर वो सख्त नहीं है तो फिर इंडिया की जो एक्सटर्नल अफेयर्स मिनिस्ट्री है उसका रिएक्शन आज इतना सख्त क्यों आया है? उनकी स्टेटमेंट जो है आज इंडिया की एक्सटर्नल अफेयर्स मिनिस्ट्री की, वो ये है कि एक टेररिस्ट मुल्क के कहने पे OIC जो है वो इस तरह की स्टेटमेंट्स देता है, और OIC को इस तरह की स्टेटमेंट्स देके हिंदुस्तान के साथ अपने ताल्लुकात खराब नहीं कर. अगर वो मामूली सी स्टेटमेंट थी कश्मीर के ऊपर, क्योंकि आज 5 अगस्त है, तो फिर उनका इतना रिएक्शन नहीं आना चाहिए था, अगर इट वॉज जस्ट अ स्टेटमेंट. अच्छा, दूसरी बात उन्होंने कही जी कि पाकिस्तान के अंदर जो है कोई भी अब दोस्त नहीं रहा है, क्योंकि लोगों के मुफादात होते हैं. एब्सोल्यूटली, बट देन देयर इज अ सेकंड पार्ट टू इट. सेकंड पार्ट टू इट इज दैट वी फॉर द लास्ट 10 ईयर्स हैव बल्कि 20 ईयर्स से इंतहाई थर्ड क्लास हमारी फॉरेन पॉलिसी है. ये जो दुनिया के साथ सारे ताल्लुकात होते हैं ये फॉरेन पॉलिसी के ऊपर डिपेंड करते हैं कि आपने कैसे चलाई है. तो अगर आप फॉरेन पॉलिसी प्रॉपरली नहीं चला रहे हैं तो फिर आपने सिर्फ दुश्मन क्रिएट किए हैं. यानी आपका जिस वक्त फाइनेंस मिनिस्टर IMF की मीटिंग के लिए जा रहा है तो उसको 2+2 या 5+5 का नहीं पता है. तो इस तरह के अगर आपने डिप्लोमैट्स दुनिया में भेजे हुए हैं जो यहां पर बैठ के सिर्फ तंबाकू रगड़ रहे हैं, और कोई उनका सिर्फ ये ख्याल है कि जी हमारे बच्चे टोरंटो की यूनिवर्सिटियों में पढ़ जाएं या अमरीका की यूनिवर्सिटियों में पढ़ जाएं, और वो अपने पाकिस्तान के मुल्क के लिए काम नहीं कर रहे, तो फिर आपके ताल्लुकात कभी भी किसी दुनिया में कहीं पे भी अच्छे नहीं होंगे. अच्छा, चौथी बात उन्होंने कही कि जी जो पाकिस्तान के अंदर प्रॉब्लम ये है कि इंडस्ट्री वहां पे नहीं लग रही है. अच्छा जी, अगर 4 साल में इंडस्ट्री नहीं लग रही थी या पाकिस्तान के इतने इकोनॉमिक कंडीशन बुरी थी, एंड आई एम नॉट गोइंग टू कोट FBR, मैं कोट करूंगी IMF को और वर्ल्ड बैंक को. अकॉर्डिंग टू IMF रिपोर्ट एंड अकॉर्डिंग टू वर्ल्ड बैंक रिपोर्ट, 4 साल के ऑस्टेरिटी मेजर्स के बाद, और मुझे बिल्कुल इमरान खान का हामी ना समझा जाए, आई रियली यू नो क्रिटिसाइज इमरान खान फॉर हिज स्टबर्ननेस. तो IMF और वर्ल्ड बैंक की ये रिपोर्ट के पाकिस्तान विल की जो GDP है दैट विल इंक्रीज एट द रेट ऑफ 5.9% विच इज नियर 6%, ये कैसे थी? क्योंकि ना तो इन्वेस्टमेंट आ रही थी, ना तो पाकिस्तान में काम सही हो रहे थे, और प्रोजेक्ट्स भी कोई नहीं लग रहे थे. इसके अलावा अगर पाकिस्तान के पास पैसा नहीं था तो एहसास प्रोग्राम कैसे चल रहा था? और इसके अलावा जो लोगों को वो जो हेल्थ कार्ड जैसे कि इधर दिए गए हैं कि जी हर गरीब आदमी 10 लाख रुपए का कर सकता है उसके ऊपर इलाज, वो कैसे चल रहे थे? पनाहगाहें फिर कैसे खोली गई थी और चल रही थी? यानी अ गवर्नमेंट कैन नॉट स्टार्ट ऑल दीज प्रोजेक्ट्स इफ दे आर एब्सोल्यूटली बैंकक्रप्ट, या उनके पास पैसे नहीं है, या उनकी जो इमेज है वो अच्छी नहीं है. FATF की जो थी उसमें सबसे बड़ी जो पाकिस्तान गवर्नमेंट की जीत थी वो ये थी कि जब FATF के पास लास्ट टाइम पाकिस्तान के रिप्रेजेंटेटिव गए हैं, उन्होंने कहा है जी कि यस यू हैव, बट वी आर, जो हमने आपको क्लॉजेस किए थे फॉलो करने के लिए वो आपने किए हैं, बट स्टिल वी विल कीप यू ऑन द मॉनिटरिंग लिस्ट. अभी भी कुछ अरसा हम देखेंगे कि आप उसको पूरी तरह से कर रहे हैं वो नहीं कर रहे हैं. ठीक है जी, तो उन्होंने मगर एक्नॉलेज किया, जो स्टेटमेंट आई थी FATF की उसमें उन्होंने पाकिस्तान को एक्नॉलेज किया था कि जो जो हमने इनको चीजें कही थी वो इन्होंने फॉलो की थी. तो आई मीन वी कैन नॉट रियली यू नो ब्लेम पाकिस्तान फॉर एवरीथिंग. There are people there are very smart people, but if you are not employing those people, तो आप उस पर कभी, अभी बाप बनेगा, दादा बनेगा, परदादा बनेगा, यानी ये डायनेस्टिक पॉलिटिक्स चलती रहेगी, तो फिर आप कैसे चलेंगे? और तीसरी आखिरी बात मैं सिर्फ करना चाहती हूँ, जो उन्होंने कहा जी कि कश्मीर के अब जो यहाँ पे जलसे होते हैं उसमें 4 लोग बैठे होते हैं, अगेन द ऑर्गेनाइजर्स हैव टू बी ब्लेम्ड. इससे पहले मुझे कुछ लोगों का पता है, मैं उनका नाम नहीं अब लेना चाहती बिकॉज आई हैवंट टेकन देयर परमिशन. एक्सट्रीमली केपेबल पाकिस्तानीज होते थे, स्टूडेंट्स थे वो लोग, ये बड़े बड़े हर सेनेटर्स को इनको वो बुलाते थे और वो लोग आते थे. किसी अमेरिकन सेनेटर अनलेस अनटिल ही इज इंडिया लीनिंग सेनेटर या कि इंडिया लीनिंग पॉलिटिशियन, उनको कोई प्रॉब्लम नहीं है कि वो कश्मीर के. आपने उनको कॉन्टेक्ट ही नहीं अगर किया है तो वो कैसे आएंगे आपके पास? तो द ऑर्गेनाइजर्स हैव टू बी ब्लेम्ड.
डिपेंड्स ऑन हु कॉन्टैक्ट्स
एंड हु कॉन्टैक्ट्स देम, राइट? अगर मुशर्रफ साहब का बेटा जो है उधर अपनी यूनिवर्सिटी में रह के बड़े बड़े सेमिनार्स और अपने जो है वो करवा सकता है, एंड ही इज जस्ट अ चाइल्ड, यू नो, ही वाज जस्ट स्टडिंग देयर एट द यूनिवर्सिटी. तो ये जो ऑर्गेनाइजर्स जो इन चीजों के करते हैं, तो फिर उनके कॉन्टैक्ट्स क्या है? किनको कॉन्टैक्ट्स कर रहे हैं, किनको बुला रहे हैं?
ओके पैनल, अब मैं आप लोगों की तरफ आता हूं और मैं आपसे ये पूछता हूं कि आपको इसी टॉपिक को लेके आगे पढ़ना है या आपको टॉपिक चेंज?
सर जी, मेरी बात अच्छा, दरमियान में रह गई थी, वो मैं करना चाहता हूं.
अब पांच डॉलर लगेंगे सर.
नहीं, क्या बोला?
अब पांच डॉलर लगेंगे इसके.
वो दे देंगे, चेक दे देंगे राणा साहब.
ठीक है सर जी, ठीक है.
ओके जी,
पहले
नहीं जी
सर, दुनिया के अंदर जो भी काम होता है ना, दुनिया के अंदर एक असूल है जो देखा भी है और हम भी अब भी ऐसे कर रहे हैं, ऑब्जर्व भी कर रहे हैं कि एक या होता है वॉर या होती है पीस. और वॉर सपोर्टिंग कंट्रीज कौन से होते हैं और पीस सपोर्टिंग कंट्रीज कौन से होते हैं? मोस्टली पीस सपोर्टिंग कंट्रीज वो होते हैं जो गरीब होते हैं, मारे बंदे होते हैं, ठीक है. और वॉर सपोर्टिंग हमेशा वो होता है जो अच्छा खासा बंदा होता है, मोतबर होता है, उसकी जेब भरी हुई होती है, जैसे मैंने पहले कहा था. और सबसे बड़ी बात, जिसकी वेपन इंडस्ट्री होती है.
एब्सोल्युटली,
इस चीज को आप कभी इग्नोर ना करें.
नहीं, नहीं, नहीं,
ये मेजर फैक्टर है दुनिया के अंदर. और जो जैसे आपने बात की थी जापान की, आफाबाजी ने बात की थी जापान की, तो जापान ने बड़ी अकलमंदी की, वही अकलमंदी चाइना ने भी की. दोनों तरक्की करके दोनों ने कहा जी हमने लड़ना नहीं, हमने अपनी वीकनेस को अपनी स्ट्रेंथ बनाना है. और उन्होंने अपनी वीकनेस चाइना की क्या थी? पॉपुलेशन. उन्होंने अपनी स्ट्रेंथ बना ली. तो अब यह है कि चाइना भी दुनिया के अंदर बराबरी पे बात करता है. जापान तो खैर आते नहीं ना किसी बात में, लेकिन जापान की तरफ देखता भी कोई नहीं, क्योंकि उन्हें पता है कि जापान क्योंकि इकोनॉमिकली साउंड है ना. अब पाकिस्तान का प्रॉब्लम ये है कि हम लोग आराम से बैठ के पाकिस्तान को क्रिटिसाइज कर देते
yes,
हैं.
that's right.
मैं पाकिस्तान का एक हल बताता हूँ जो अभी नहीं आएगा, 10 साल बाद 15 साल बाद आ जाएगा. पाकिस्तान को, पाकिस्तानियों को उनकी सच्ची तारीख पढ़ाना शुरू कर दें. हिस्ट्री
बहुत है,
बिल्कुल सही.
हमें हमेशा गलत हिस्ट्री पढ़ाई गई.
yes, that's right.
हमें सिर्फ अच्छी अच्छी बातें पढ़ाई गई हैं, वो पढ़ाई गई जो हुई नहीं. पाकिस्तानियों को अगर आप सही तारीख पढ़ाना शुरू कर दें, आज के बच्चों को 10-15 साल बाद उन्हें पता होगा कि पाकिस्तान के साथ एक्चुअली हुआ क्या है.
yes.
तो मैं समझता हूँ कि अंदर हम भी गुनाहगार हैं.
ये बात वैसे राज साहब, मैं आपको बताऊं, इतनी आसान और बड़ी सलीस उर्दू में आपने कह दी बात.
है मुश्किल,
मगर नहीं मुश्किल नहीं है. मगर इसके तरफ मैं जो सुबह शाम न्यूज और पूरी चीजों पर नजर रखता हूँ, मैंने कभी इस चीज नहीं सोची. और वाकई में इसमें इतना वजन है कि कोई इंतहा नहीं कि आप पाकिस्तानियों को पाकिस्तानी तारीख पढ़ाएं, बताएं कि वो लोग कौन थे जिन्होंने पाकिस्तान मनाया, उसके बाद फिर आहिस्ता आहिस्ता आए स्टेप बाय स्टेप कि किन लोगों ने क्या किया और क्या क्या लोगों ने जमींदारी कहां से मिल गई इनको, कैसे हुआ ये मामला, जागीरदार कैसे बन गए, ये चौधरी कैसे बन गए, ये साईं कैसे बन गए, ये सारी चीजें.
सर फैक्ट बेस्ड होनी चाहिए ना जी हिस्ट्री. अगर मेरे खिलाफ बात जाती है वो भी बताई जाए, अगर मेरे हक में जाती है वो भी बताई जाए. लेकिन हमारी बदकिस्मती है कि एक हम पाकिस्तानी है, ऊपर से मुसलमान है. ना हमारी इस्लामिक हिस्ट्री प्योर है, ना हमारी मुल्क की हिस्ट्री प्योर
जी.
ठीक है,
ज्यादा बुलवाइए.
बिल्कुल ठीक है.
ओके जी, फरमाइए
जी. हम जो जियो पोलिटिकल सिचुएशन पे बात कर रहे थे, तो 72 में तो अमेरिका ने ताइवान को चाइना का हिस्सा तस्लीम किया था. अब एक नया जो महाज खुलने जा रहा है, जिसकी हमें तवक्को है, उससे पूरी दुनिया एक ग्रेट डिप्रेशन की तरफ, जिसे कहते हैं ना.
अच्छा, इससे पहले कि आगे बढ़े, मैं आपसे पूछता हूँ, आपने चाइना का जिक्र किया ना, चाइना एंड ताइवान में जंग छिड़ जाती है, अमेरिका ताइवान को सपोर्ट करता है जैसा पूरी दुनिया सपोर्ट कर रही है ज़ेलेंस्की साहब को अभी, ये चाइना के फायदे में होगा या नुकसान होगा?
दोनों के नुकसान में होगा. देखिए, सबसे ज्यादा तो हमें ये देखना है कि पूरी दुनिया की जो तिजारत है
उसका कितने परसेंट चाइना से दुनिया कर रही है। आप कहीं से भी बात कर लें, मेरे अपने ख्याल से कि दुनिया का 50% जो ट्रेड चल रही है उसमें आपको चाइना नजर आए, कहीं पे भी चले जाएं। तो एक तो यूक्रेन की जंग को आज 6 माह हो गए, अभी ऊंट किस करवट बैठेगा किसी को नहीं पता। असला रशिया के तेल बेचने का जो इशू था वो उसने रिजॉल्व कर लिया इंडिया से हाथ मिला के, या इंडिया ने उससे हाथ मिला लिया। तो उन पर इक्तसादी पाबंदियां लगने के बावजूद वो इस हद तक परेशानी या प्रॉब्लम में नहीं है जिसकी तवक्को की जा रही थी। अमेरिका ने जो कुछ सोचा था वो उसकी तवक्को के बरक्स निकला है। अब अगर ये नया महाद छिड़ गया तो इससे पूरी दुनिया पे माशी तौर पर बहुत ज्यादा प्रॉब्लम में आएगा, और सबसे ज्यादा इफेक्ट जाहिर है हमारा, चूंकि अपना मुल्क है, अपना वतन है, जो अभी भी मुश्किल का शिकार है। ये सोचना है कि वो कितनी मुश्किल का शिकार होगा। पाकिस्तान इस वक्त लोग ये बात कर रहे हैं कि डिफॉल्ट के करीब है, और ये बात तकरीबन पिछले 10 महीने से चली थी, स्टार्ट लिया था शब्बर जैदी साहब पिछली हुकूमत के दौर में। तो हुकूमतें तब्दील हो गई और हालात खराब होते चले गए। हमें ये बात भी करनी है कि हमारी मईशत को, यानी हुकूमत चेंज, रिजीम चेंज, उससे तब्दीली क्या आई, आवाम को क्या हासिल हुआ। हमेशा